उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको गएको श्रृङ्खलादेखि हामीले बुद्धिसागरको कर्णाली ब्लुज सुन्दै आएका छौं। कर्णाली ब्लुजको दोस्रो श्रृङ्खला लिएर आज हामी आइपुगेका छौं। कर्णाली ब्लुजको दोस्रो श्रृङ्खला अब वाचन सुरु हुन्छ पृष्ठ 23 बाट। भोलिपल्ट बा अलि चाँडै घर आइपुग्नुभयो। आमा र दिदी गाईगोरु लिन अमौरी खोलातिर गएका थिए। म आँगनमै थिएँ। हात गोडा धोएर बाले इष्टकोटको गोजीमा हात हाल्नुभयो। बाले क्यापटपी ल्याइदिनु भएछ। यता आइज मुसुमुसु हाँस्दै बोलाउनु भयो। म लुरुक्क पर्दै गएँ। गोजीमा डल्लो परेको टोपी सुल्झाएर लगाइदिँदै बाले टोपीको चुच्चो माथितिर फर्काइदिनु भयो। मेरो धुपधुकी बढ्यो। के गरौँ भयो। म चन्द्रको घरतिर दगुरेँ। अलि पर पुगेर बाला फर्केर हेरेँ। बा मलाई हेर्दै हाँसिरहनु भएको थियो। चन्द्रले रमाउँदै मेरो निलो रङको निधारतिर तारा भएको टोपी स्वात्त तान्दै लगायो। एउटा लुलो गोडा लतार्दै नाच्यो। मैले पनि नाच्दै टोपी खोसेर लगाएँ। चन्द्रको टोपी त उसका बाले देखेर फेरि खोलामा बगाइदिएछन्। भनेका थिए अरे यसरी बगेर आउने सामान त मरेका मान्छेका हुन्छन्। त्यसैले मेरो टोपी देखेर पहिला त रमायो, पछि निराश भयो। ऊ खेतको आलीमा थ्याच्च बस्यो। म पनि ऊ छेवै टुसुक्क बसेँ। मेरा बा पनि तेरा बा जस्तो भइदिए पो। चन्द्र पिलपिल भयो। तेरा बा जस्तो त यो मटेरामा कोही नै छैन। चन्द्र र म 6 वर्ष कमायौँ। हेर्दा ऊ मजत्रै थियो तर दुब्लो। बायाँ गोडा चिचिन्डो चाहिँ लुलो थियो। बाले कपाल काटिदिन्थे, त्यसैले उसका कपाल पराल जस्ता देखिन्थे। तेरा बापो डाक्टर हुन्, ऊ बेला बेला मलाई भन्थ्यो तँलाई टनिक खुवाउँछन्। म ऊभन्दा मोटो घाटो देखिन्थे, त्यसैले भनेको होला। हुन पनि बाले मलाई बजारबाट के ल्याइदिनुहुन्थ्यो, कहिले स्याउ, कहिले सुन्तला, कहिले टनिक। गुलियो गुलियो टनिक खान मलाई खुब मजा लाग्थ्यो। बिहान र साँझ मात्र खाने टनिक कहिलेकाहीँ दिनमा 6 पल्ट खाइदिन्थे। कहिलेकाहीँ 1-2 बिरको चन्द्रले पनि पाउँथ्यो। फेरि सकिस्, टनिकको खाली बोतल देखेर बा झर्किनुहुन्थ्यो। धेरै नखा भनेको मान्दैनस्, बिरामी हुन्छ सानी। त्यसपछि 2-3 महिना टनिक खान बन्द, अनि म बिरामी भए जस्तो गर्थेँ, सुतेको सुतै। मैले बहाना बनाएको बाले त थाहा पाउनुहुन्नथ्यो, तैपनि टनिकको बोतल ल्याइदिनुहुन्थ्यो। टनिक खाएर नै होला मेरा गाला पुक्क परेका थिए। हात र पाखुरा पनि मोटा मोटा। बेला बेला मटेराका मान्छेले मलाई फर्की फर्की हेरेको पनि मलाई थाहा छ। कसैले त मैले सुन्ने गरी नै भन्छन्, डाक्टरको छोरो हो, कस्तो सलक्क परेको छ, हाम्रा केटाकेटीहरू हेर सिन्की चाहिँ सुकेका। यस्तो कुरा सुन्दा भागिराम थारू झोकिन्थ्यो। लर्कन आँखी जिन लगाऊ बेराम पर्थ। भागिराम बुढो थियो। अमौरी खोला छेउको अग्लो सालको रूपमुनतिर बसेर बङ्खा बुन्न कहिले बाँसका सुकेका चिरा खुर्किरहन्थ्यो, त कहिले हरियो र राता धागा सानो र छोटो लट्ठीमा बेरिरहन्थ्यो। उसले खोक्दा जहिले पनि 1-2 रगतका छिटा खकारसँगै उछिटिएर बाहिर आइपुग्थे। कान्छा लामिछानेले भनेका थिए त्यसलाई ज्यानमा र रोग छ, छेउ नपर्नु। त्यसैले चन्द्रे र म ऊ छेउ जान डराउँथ्यौँ। बर्खामा ऊ पुरानो स्याको ओढेर टुक्रुक बस्थ्यो। चाल्नो झैँ पालै पाल भएको सर्ट उसका दुब्ला हाडहरूमा झुन्डिए जस्तो लाग्थ्यो। जाडो लागोस् या गर्मी, ऊ सधैँ अमौरी खोलाकै छेउ हुन्थ्यो। पानी परेका बेला पनि त्यहीँ हुन्थ्यो। कहिलेकाहीँ अचानक पानी पर्दा चन्द्रे र म 23 सालको रूपमुनतिर ओत लाग्न पुग्थ्यौँ। बुढो हामीलाई देखेर खिस्स हाँस्थ्यो। झमझम पानी पर्दा गीत पनि गाउँथ्यो। गर्मीका बेला पसिना पुस्तै भरभर आउँथ्यो। यसले वनदेवी डाक्छ अरे, एक दिन चन्द्रले सुनाएको थियो। वनदेवी वनमा हुन्छन्, केटाकेटीलाई तर्साउँछन्, केटाकेटी पेट फुलेर मर्छन् भन्ने सुनेर म राति पिसाब लाग्दा बाहिर जान डराउँथेँ। ओछ्यानमै पिसाब खुस्केको थाहा पाउँदिन थिएँ। ए यसले त ओछ्यानमा मुत्न छोडेको रहेनछ, एक दिन आमाले हकार्नु भयो। ए किन मुत्छस ओछ्यान, बाले मेरो कपाल चुम्सुमाउनु भयो, यत्रो ठुलो मान्छे भएर ओछ्यान मुत्नुहुन्न। राति वनदेवीको डर लाग्छ, मैले भने। डर लाग्यो भन्नु नि, आमाले डस्न टकटकाउनु भयो। केही बिगार गरे पो बन्देबीले तर्साउँछिन्, बाले भन्नुभयो तँ जस्तो असल छोरालाई केही हुँदैन। अनि मैले ओछ्यान मुत्न छोडेँ। चन्द्रले पनि ओछ्यानमै मुद्दो रहेछ। उसका बाले भकुरी भकुरी तह लगाएछन्। त्यसपछि हामी भागीरामको छेउ पर्दा डराउन छाड्यौँ। डराउन छाड्नुको अर्को कारण पनि थियो, बिस्तारै थारू गाउँका गोठालाहरू पनि गाईगोरु लिन अमौरु खोलातिरै आउन थाले। तिनीहरू भागीरामसम्म झ्यामिन्थे, डाडु डाडु भन्दै जिस्काउँथे, डन्डी बियो र बाघचाल खेल्थे। बुढो पनि तिनीहरूलाई देखेर मक्क हुन्थ्यो। गर्मी महिनामा भने ऊ चर्को स्वरमा कराउँथ्यो, यी पहाडियाले वन सखाप पारे, वनदेवीले यिनलाई श्राप दिनेछन्। हेर पानी पर्न छोड्यो, गर्मी बढ्यो, सबैले टाउको हल्लाउँथे। साँझ पख अमौरी खोलामा गोठाला र थारूको ठुलै जमघट हुन थाल्यो। मलाई पनि आमाले वनबाट फर्केका लक्ष्मी गाई र पञ्चेगोरु लिन जाने काम दिनुभयो। म त बल गरी के ल्याउन सक्थेँ? मलाई देख्ने बित्तिकै गाईगोरु मेरा पछि लाग्थे। त्यसैले बाली ल्याइदिएको वर्णमाला पढ्न छाडेर अमौरी खोलातिर कुदिहाल्थेँ। गोठालाहरूले खेलेको डन्डीबियो हेर्न पनि मजै हुन्थ्यो। एक दिन गाईगोरुलाई अघिअघि लाएर म घर फर्किरहेको थिएँ। पछाडिबाट टिङ टिङ साइकलको घन्टी बज्यो। बा आइपुग्नु भएछ। लखर लखर एक्लै कता हिँडेका छस्? साइकल रोकेर सोध्नुभयो। गाईगोरु लिन आएको। कसले भन्यो? आमाले। बस भन्दै बाले मलाई क्यारियरमा राख्नुभयो। बाले गाईगोरुबाट जोगाउँदै साइकल हाँक्नुभयो। बेला बेला मेरा नाक बाको इष्टकोटमा ठोकिन्थ्यो। बाको इष्टकोटबाट कस्तो कस्तो बास्ना आइरहेको थियो, अमिलो अमिलो, कपुर कपुर जस्तो। बाले आँगनमा घ्याच्छ साइकल रोक्नुभयो। म फुत्त झरेँ। यसलाई गोठालो बनाउन खोजेकी छस्? धुवा भरिएको भान्सामा छिरेर बा कड्किनु भयो। त आफै मर्न सक्दिनस्? कसले बनाउन खोजेको छ गोठालो? आमा पनि रन्किनु भयो। पार्वतीको परीक्षा आउन लाग्छ, मलाई भात पकाउँदै ठिक्क छ। झोकमा आमाले पुत्ताइरहेको दाउरा बेसमारी चुलोमा पछार्नुभयो। त्यस दिन रातभर बाह्र आमा बोल्नु भएन। दिदी पनि ट्वाल्ल परेर बसिन्। मलाई त रौँ रौँ भइरहेको थियो। भोलिपल्टै बा खरी फाटा पुग्नु भएछ दिदीको स्कुलमा। त्यसको दुई दिनपछि नुहाई धुवाई गरेर म दिदीका पछि लागेर स्कुल हिँडेँ। बाटोमा भेटिएको चन्द्रे पनि पछि लाग्यो। तिन चार दिनसम्म चन्द्रे स्कुल हिँड्न थालेको थाहा पाएपछि चन्द्रको बा पनि एक दिन पछि पछि लागेर स्कुल आए। यता आइज, कटासेबाट फर्किने बित्तिकै एक दिन बाले बोलाउनु भयो। म बा छेउ गएँ। बाले त मलाई नयाँ नयाँ किताब र काफी ल्याइदिनु भएछ, राता निला हरिया साइन पेन। म खुसीरी उफ्रिएँ। दिदी लालटिनको उज्यालोमा पढ्दै थिइन्, म पनि छेउमै घोप्टो परेँ। नयाँ कापीको पहिलो पन्नामा मान्छेको चित्र बनाए, जसका अगाडिका दुईवटा दाँत बाहिर निस्केका थिए। यो के हो? मैले दिदीलाई देखाएँ। दिदी खितित्त हाँसिन्, बा। चन्द्र र मलाई पढ्नमा त्यति रुचि थिएन। पढाइमा लट्टु नै भए पनि पौडी खेल्न भने सिपालु। हिउँदमा मुन्तिरका ढुङ्गासम्म देखिने गरी सुक्दै गएको खोलामा दिनमा तीन चारपल्ट पानी खाँदै हामीले पौडी सिकिसकेका थियौँ। चन्द्रले त भ्यागुता चाहिँ डाइभ हान्न पनि जानिसकेको थियो। मैले पनि एकपल्ट कोसिस गरेँ, तर छाती छ्याप्पा पानीमा बज्रियो। छाती अबेरसम्म रातो भयो, बेसमारी दुख्यो, त्यसैले छाडिदिएँ। स्कुलबाट फर्केपछि दिनभरि हाम्रो बास अमौरी खोलामै हुन्थ्यो। हिउँदमा हाम्रा गोडासम्म आउने अमौरी खोलाको पानी बर्खामा त तमिलिँदै काठको पुलै डुबाउने गरी बढ्थ्यो। बर्खामा भने अमौरी खोलाको पानीले खोला छेउको मैदान भरिन्थ्यो। कहाँबाट आउँछ यो अमौरी खोला? म खुब सोच्थेँ। दिमाग टनटनी दुख्थ्यो। एक दिन अग्लो सालको ठुटामा उभिएर हेरेको थिएँ। टाढा खोला सालगारीमा फनक्क घुमेर हराएको थियो। चन्द्रले एक दिन भनेको थियो, थाहा छ, चिसापानीबाट आउँछ रे। बा, चिसापानी कहाँ पर्छ? मैले बालाई सोधेको थिएँ। बा रेडियोको नाक बटारिरहनु भएको थियो। भन्नुभयो, धेरै माथि पर्छ, एक दिन जालास। मैले धेरै दिन कुरेँ, तर अमौरी खोला आउने ठाउँमा बाले लग्नु भएन। एकपल्ट त अमौरी खोलालाई पछ्याउँदै धेरै परसम्म पुगेको थिएँ। अँध्यारो जङ्गल आएपछि डराउँदै घरतिर दगुरेको थिएँ। एक दिन बा खुब खुसी हुनुहुन्थ्यो। त्यस दिन बाले दुई किलो अङ्गुर ल्याउनु भएको थियो। बा भान्सामा आमासँग जिस्कँदै बसिरहनु भएको थियो। मैले त्यस दिन पेटभरि अङ्गुर खाएँ। बा, म अमौरी खोला आउने ठाउँ हेर्छु, मैले अङ्गुर टोक्दै भने। बाले हाँस्दै मतिर हेर्नुभयो। म चिसा पानी जान्छु कि मैले ढिपी लिएँ। छ्या, यसले पनि कति झिझो गरेको। आमा भर्सिन लागेको भात पनिउले चलाउँदै फतफताउनु भयो। दिदीले पनि हाँस्दै मलाई हेरिन् र किताबतिर घोप्टिन्। अहिले होइन, बाले भन्नुभयो अलिक ठुलो भएपछि जाने। कहिले हुन्छ त ठुलो? पाँच कक्षा पास भएपछि। त्यसको भोलिपल्ट मैले दिनभरि चन्द्रलाई त्यही कुरा सुनाइरहेँ, म पाँच कक्षा पास भएपछि चिसा पानीभन्दा माथि जान्छु। धेरै बेरपछि सुनेपछि चन्द्रले भन्यो, मलाई पनि लैजाए। ल हुन्छ, मैले भने, म बाको साइकलको डन्डीमा बस्छु, त पछाडि बस्नु। साइकलको पछाडि बसेर चिसा पानी जाने लोभमा भोलिपल्ट चन्द्रले घरबाट भोगटे चोरेर ल्यायो। हामीले अमौरी खोलाको डिलमा बसेर खायौँ। राति थाहा पाएर बाउले फेरि भएको रहेछन्। चन्द्रले रातभरि रोएको थियो अरे। त्यसको पर्सिपल्ट उसले पछाडिबाट लुक्दै आएर स्वात्त मेरो जाँगे तानिदियो। गोठालाहरूको अगाडि जाँगे तानिदिँदा म पिलपिल भएँ, किनभने सबै हाँसे। हो 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 गर्दै भागीराम बुढो पनि हाँस्यो। म अमौरी खोलातिर त गुरेँ। पख, मेरो कट्टु तान्छस्? मैले रुँदै धम्काएँ, बालाई भनिदिन्छु। चन्द्र निलो भयो। भोलिपल्ट उसले भोगटे चोरेर ल्याएपछि मैले उसलाई माफ गरिदिएँ। त्यसपछि केही दिनसम्म उसले चकचक गरेन, तर कहाँ सुध्रिन्थ्यो र। चन्द्र र मैले एक दिन अमौरी खोलामा बगेर आएको प्लास्टिकको खोस्टो भेट्यौँ। त्यसमा छापिएका अक्षर प्रायः मेटिसकेका थिए। प सुर्ती, यति भने चन्द्रले बुझ्यो उसलाई के जङ चलेको नि। भुइँबाट बाख्राको बडकोला समायो। बडकोला पानीमा भिजेर नरम भइसकेको थियो। ठ्याक्कै जमुना पनि यस्तै देखिन्थ्यो। म पनि बेला बेला झुकिएर जमुना भनेर चपाउँदा उक्क उक्क गर्दै मुख कुल्ला गर्न खोलातिर दगुरिरहन्थेँ। चन्द्रले बडकोला दायाँ हातको हत्केलाको बिचमा राखेर बायाँ हातको बुढियौँलाले सुर्ती झैँ मिच्न थाल्यो। तिन चारवटा मिचिसकेपछि खोस्टोमा राख्यो। खोस्टो बटार्दै गोजीमा हाल्यो अनि भागीरामतिर आँखा सन्कायो। भागीराम अझै पनि पङ्खा बुन्दै थियो। टुक्रुक्क बस्दा दुब्लाएर होला उसका दुवै घुँडा कानसम्म पुगेका थिए। लङ्गोटी घुँडाबाट कम्मर सरेर तल झोलिएको थियो। देऊ काका, चन्द्रले उसको छेउमा गएर गोजीमा पट्याएर राखेको सुर्तीको खोस्टो दिँदै भन्यो। कहाँ होइ? बुढाले धमिला आँखा पर्लक्क फर्कायो। बम्बसी आएको सुर्ती? बुढाले थरथर काँपेका हातहरूले समायो। हो न हो, उतैबाट आएको होला। बुढाले खोस्टो हेऱ्यो, खुलेको छ। इट आड खोस्टा बाजे? बाले खाएको थियो, मैले चोरेको। बुढोले चाखी हालौँ त भन्दै एक चुट्की सुर्ती दायाँ हातका चोर र बुढीवालाको बिचमा छ्यापेर माथिल्लो ओठमा घुसार्थे भन्यो, राम राम। अनि चन्द्र पेट मिची मिची हाँस्न थाल्यो। उसको दायाँ घोडा लुलु नै थियो, यसपल्ट बायाँ घोडा पनि बाँगिन थाल्यो। मेरा पनि अनुहार र कानका लोती ताता भए। चन्द्रका खेतका रुख रुखमा ठोक्किँदै फर्किन थाले। बुढो धङधङ्गिँदै उठ्यो, झाँक्री झैँ काम्यो, थुथु गर्दै थुक्यो। चन्द्र दगुर्यो, मैले बेतोडले चन्द्रलाई पछ्याएँ। एक्कासी बुढोले हातको दह्रो लट्ठी चन्द्रतिर प्रहार गर्यो। लट्ठीले चन्द्रको पिण्डलाई अलिकति छोएछ। बुढाले हामीलाई समाउन सक्ने कुरै थिएन, त्यसैले बुढो सारा अमौरी खोला थर्किने गरी चिच्चायो। सुटुको नयाँ कापी र मसी लिएर चन्द्रले भन्यो, आमाले करेसाभरि तमाखुका बोट लगाउनु भएको थियो, तिनमा पात पलाइसकेका थिए। म चोरौलाले पात छिडिरहेको थिएँ। किन? टक्क मेरो हात अडियो। नाग छापम क्या? उसले सासले भन्यो, घर घरमा टाँस्यो भने पैसा दिन्छन्। अर्को दिन नागपञ्चमी थियो। चन्द्रले सम्झायो, ज्योतिषी बाकोमा गएर नाग छाप्न लाउनुपर्छ। थारूका घर घरमा गएर ढोकामा टाँसिदियो भने तिनले पैसा दिन्छन्। कहिलेकाहीँ कटासे गएका बेला भुजा र ठन्डा बरफ खानुपर्छ। मलाई पनि चन्द्रको कुरा ठिक लाग्यो। म सुटुको आँटीमा गएँ। दिदीको नयाँ कापी र मसीको सिसी गोजीमा हालेर तल झरे। मलाई देख्ने बित्तिकै चन्द्र दगुर्यो। मैले उसलाई पछ्याएँ। हाम्रो गोठ छेउ फलेदोको रुख हुँदै पश्चिमतिर एउटा सानो बाटो जान्थ्यो। त्यो बाटो ज्योतिषी बाको आँगनमा पुग्थ्यो। घरमा ज्योतिषी बा, ज्योतिषनी आमै र छोरो वासुदेव बस्थे। गाउँ घुमे भने सुँगुरले छुन्छ भनेर ज्योतिषीबा वसुदेवलाई बाहिर निस्कन दिँदैन थिए। ज्योतिषीबा पिँढीमा गुन्द्री ओछ्याएर बसेका थिए। अगाडि पात्रो थियो। एकछिन गोठको भित्तामा छेलिएर हेरिरहे। मलाई अगाडि बढ्ने आँटा आएन। चन्द्रले एक दुईपल्ट पछाडिबाट धकेल्यो। को हौ गोठा? ज्योतिषीबाको चर्को आवाज आयो। म लुरुक आँगनमा झुल्किएँ। मोटो चस्माको डिलमाथिबाट उनले हेरे। किन आयौ? वासुदेव घरमा छैन। नाक छापिदिनु भन्दै मैले मसिएर कागज दिएँ। कहाँबाट ल्यायो? ज्योतिषीबा छक्क परे। बाले हिजो ल्याइदिनु भएको। छेउमा आइपुगेको चन्द्रतिर हेर्दै मैले भने, छापिदिनु न। ज्योतिषीबाले कापी समाए, औँलामा थुक्लाउँदै पन्ना गरे। तिसवटा हुन्छन्, पन्ध्रवटा मलाई, पन्ध्रवटा तिमीहरूलाई, हुन्छ? मैले चन्द्रतिर हेरेँ। उसले हुन्छ भन् भन्दै आँखा छन्कायो। मैले पनि हुन्छ भनेपछि ज्योतिषीबा घरभित्र गएँ। घरको ढोकाबाट पाथलो धुवाँ बाहिर आइरहेको थियो। फर्कदा ज्योतिषीबाको हातमा नाग छाप्ने साँचो थियो, सिलोट जत्रो, सर्पहरू बटारिएका। उनले साँचो पखाले, एकछिन सुकाए, काफीका पाना बीचबाट उक्काए। सुकेको साँचोमा कपडाको टालोले मसी पोते र कागजको एउटा पन्ना साँचोमाथि राख्दै हातले सुमसुमाए अनि पन्ना झिकेर मलाई दिए। लौ यसलाई घाममा सुकाऊ। लौ बा, पन्नामा त निला बाह्रवटा सर्प बटारिएको चित्र बनेछ। मैले आँगनको कुनामा भिजेको कागज राखेँ। पालै पालो ज्योतिषीबाले सबै पन्नामा नाग छापे। सुकिसकेका 15 पन्ना लिएर चन्द्रे र म दगुर्यौँ। भोलिपल्ट बिहानै चन्द्रले खुसुक्क बोलायो, म दगुरेँ। चन्द्रले पुरानो झोला बोकेको थियो। उसले नागवाला पन्ना झोलामा राखिसकेछ। थारो गाउँ पुग्ने बेला उसले अलिकति गोबर पातमा डल्लो पार्यो, मलाई अलिकति दुबो मुठ्याउन लगायो। अनि त घरको ढोका देख्यो कि चन्द्रले 4 ठाउँमा गोबर टाँसेर पन्ना चप्काइदियो। म दुबो, कसैले चामल दिए, कसैले 8 आना, कसैले 1 रुपियाँ, कोही भने मुसुमुसु हाँस्दै चामल र पैसा दिन्थे। 15 पन्ना सकिँदा चन्द्रको झोला आधा भरियो, 8 रुपियाँ जम्मा भयो। अमरी खोलाको डिलमा बसेर चन्द्रले मलाई 4 रुपियाँ दियो। मैले चामल घरमा लान मानिनँ, उसैले लग्यो। 4 रुपियाँ गोजीमा हालेर साँझपख घरमा के पुगेको थिएँ। बाले मलाई देखिहाल्नुभयो, यता आइछ भाग गर्जिनु भयो, मेरो सातो गयो। यसैले लगेको मेरो कापी र मसी। पान्छाबाट दगुरेर बाहिर आएकी दिदीले रुन्चे स्वरमा भनिन्, बा पिट्नुहोस्। मलाई मुत आउला जस्तो भयो। तैँले चोरेको हो? बा नजिक आउनुभयो। म शिर निउराएर उभिरहेँ। बाले मेरो शिर सुमसुमाउँदै सोध्नुभयो, नढाँटी भन्, तैँले नै लगेको होस्, म पिट्दिनँ। अँ, म पिलपिल भएँ। बाले थप्पड हानिहाल्नु भयो, मलाई भाउन्न भयो। चोर हुन्छस्? तैँ मागेको त पुराकै छु नि मुर्दार, भन् कसलाई दिस्? बरबरी आँसु झरे। किन पिट्नुहुन्छ त्यसरी? आमा दगुर्दै म छेउ आउनुभयो। आमालाई देखेर मैले हिक्का थाम्न सकिनँ। भन् त कसलाई दिस्? आमाले मेरा गाला सुमसुमाउनु भयो। दिदीले अब कसरी पढ्छ भन् त? नाक छापेँ, मैले हिक्का गर्दै भने। नाक छापेर के गरिस्? मैले गोजीबाट सिक्का झिकेर आमालाई दिएँ। अनि बा शान्त हुनुभयो, केही बोल्नु भएन, आँटीमा चढ्नुभयो। एकछिनमा रेडियो घ्यार घ्यार पारेको आवाज आयो। नाक त जोगीले टाँस्छन्, बाले सुन्ने गरी आमाले भन्नुभयो। त जोगी हुन्छस् भनेर तेरा बाले पिटेका हुन्, भन् त जोगी भएर माग्न हिँड्छस् अब? नाइ, मैले उत्तर दिएँ। आमाले डोर्याउँदै मलाई भान्सामा लग्नुभयो। दिदी पनि म रोएको देखेर रुन्चे भएछन्। रुन्चे अनुहार लिएर पछि लागिन्। बिहान स्कुल जाँदा चन्द्री पनि सुन्निएका गाला लिएर पछि लाग्यो। उसका बाले पनि हिजे भएको रहेछन्, पैसा खोसेछन्, चामल पनि खेततिर हुर्याइदिएछन्। त्यसको 3-4 दिनपछि म अमौरी खोलामै थिएँ। पर साइकल चढेर घर फर्केका बा देखिनु भयो। रातो भुङ्रो जस्तो निम्नै लागेको घाम थारू गाउँतिर हिँडिरहेको थियो। म घरतिर दगुरेँ। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमोलुङमा, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज बुद्धिसागरको उपन्यास कर्णाली ब्रुजको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौं। म घरतिर दगुरे, बाटो छेउ बेसरमका झाडी थिए, तिनलाई छोँदै म दगुरिरहे। रत्तीगढी पनि फुलिसकेछन्। मैले दगुर्दै गर्दा देखेँ गोठागाडी अग्लो कुसुमको रुख थियो, दायाँपट्टि किम्बोको। त्यही बीचबाट बा साइकल कुदाउँदै गोठसम्म आइपुग्नु भयो। मैले हतार हतार कापी र किताब खोजेँ, पढे झैँ घोप्टो परेँ पिँढीमा। आँगनमा साइकल टक्क रोकियो। घरको मूल ढोकासँगै गाँसिएको भुस राख्ने डोरीको छेउमा बाले साइकल अड्याउनु भयो। मैले बातिर कर्के नजर हेरेँ, बा जुठेलनातिर लाग्नुभयो। साइकलका टायरले उछिट्टाएको र खाल्टाले छापेको हिलो बुटभरि थियो। बाले बुट फुकालेर रछ्यान छेउ थपक्क राख्दै गोडा पखाल्नुभयो। बाको लामो नाकको डाँडीबाट पसिना तप्किरहेका थिए। पसिना पुस्दै बा माथि उक्लिनुभयो। बा माथि उक्लेपछि मैले काफी र किताब राखेँ। भर्याङ छेउको घन्टी फुलको झ्याङमा छेलिएर माथि च्याएँ। बाले आफ्नो निलो इष्टकोट झिकेर दायाँपट्टिको भित्तामा टाँगिदिनु भयो, अनि सर्ट पनि। पलङमा थ्याच्छ बस्नुभयो। पूर्वतिर सिरान फर्केको पलङ बाहिरै थियो। त्यो बा र आमाको ओछ्यान थियो। एकछिन आराम गरेपछि बाले छेउमा ढल्किएको रेडियोका नाक बटार्न थाल्नुभयो। रेडियोमा कृषि कार्यक्रम बजिरहेको रहेछ। आलुमा लाग्ने किरालाई कसरी? फेरि बा अघि झुन्ड्याइएको इष्टकोटतिर लम्किनुभयो। म घन्टी फुलका पातको आडबाट बाहिर निस्केँ। बाले इष्टकोटको भित्री जेबबाट पैसा झिकेर गन्न थाल्नुभयो। एकछिनसम्म गनेर पैसा कोटकै खल्तीमा राख्दै लगाउनु भयो। हेइ, यहाँ आइज, बाले भन्नुभयो। म डराउँदै काठको पुरानो सिँढी उक्लिएँ। जब म बाका अगाडि पुगेँ, मैले बाका आँखासँग आँखा जुदाउन सकिनँ, अनुहार पनि हेर्न सकिनँ। घोसे मुन्टो लाएर उभिरहेँ। पढेछ त? अँ। ला, बाले 2 रुपियाँको नोट दिनुभयो। ट्याप्प समाएर म दगुरेँ। भर्याङबाट झर्दै गर्दा मैले देखेँ बा मुस्कुराइरहनु भएको थियो। मलाई बा हाँसेको मनै पर्दैन थियो, किनभने बाका अगाडिका 2 दाँत बाहिर निस्केका थिए, हलोको फाली जस्तो। कहाँबाट ल्याएस पैसा? आमा तर्सिनुभयो। म 2 रुपियाँको नोट निधारमा टाँसेर भान्सा बसेको थिएँ। बाले दिएको, मैले नाचे चाहिँ कम्मर मर्काएँ। ले, म राखिदिन्छु। मैले दिइनँ, फुत्त भान्साबाट बाहिर निस्केँ र अमौरी खोलातिर दगुरेँ। पैसा दिएर बानी नबिगारिदिनुहोस्। राति आमाले बासित गनगन गर्नुभयो, केटाकेटी फुर्माइस भयो भने पछि बिग्रिन्छन् नि। बा केही बोल्नु भएन, मतिर पुलुक्क हेर्नुभयो। म खिस्सा हाँसेँ। बर्खा लाग्यो। आकाशले बेला बेला पृथ्वीको फोटो खिच्थ्यो। जताततै पानी छल्किएको थियो। हिउँदमा डेरी सर्प झैँ सुक्दै जाने अमौरी खोला अजिङ्गर झैँ मोटाउँदै लामो लामो सास फेरिरहेको थियो। दिउँसो त पुलै बगौला झैँ बौलाएको थियो। पानी बढेर छेउको सालको रुखसम्म पुग्दा थोत्रो स्याको ओड्दै टुक्रुक बसेर पङ्खा बुनिरहेको भागीराम थारू डरले जुरुक्क उठेको थियो। यी खोलवा कुछ न कुछ गरी, उसले ठूलो आवाजमा भनेको थियो। उसको कुरा सुनेर चन्द्रेर म अत्तालिँदै घरतिर दौडेका थियौँ। यसरी अमौरी खोलामा पानी बढ्दा कोही न कोही बगिहाल्थे। खोलाले कहाँ पुर्याउँथ्यो कहाँ, कसैलाई धेरै तल पुर्याएर भकुण्ड चाहिँ माथि उपारिदिन्थ्यो। ढाडिएका लास खोला किनारका झ्याङमा भेटिन्थे, अनि बालुवाका थुप्राहरूमा घोप्टो परेर उत्तानो परेर। त्यसैले त मानिसहरू भन्थे अमौरी खोलाले प्रत्येक वर्ष बलि लिन्छ। खोला अलि बढी बौलायो भने हाम्रो आँगनसम्म आइपुग्थ्यो। यसपालि पनि हाम्रै घरसम्म आउला चाहिँ खोलाले पानी बढिरहेको थियो। दिउँसीदेखि पानी परिरहेर होला। बा पनि चाँडै घर आइपुग्नु भएछ। इलाम्बे बोट ढोकानिर थिए। मैले ढोकाबाट भित्र च्याएँ। अगेना छेउ हुनुहुन्थ्यो बा। मैले उडिरहेको वर्षादीले पानी थाम्न सकेको थिएन। मेरो ढाडलो छुप्पै भिजेको थियो। झरीमा भिज्दै हिँडेको देख्यो भने बाले गाली गर्नुहुन्छ भनेर म आँटीमा उक्लिएँ। भिजेका सर्ट र जाँगे कुनामा फालेँ र अरू लुगा लगाएँ। सिरकभित्र गुजुल्टिएर केराका पातमा पानी खस्ता आउने आवाज सुन्दै थिएँ। कति बेला निदाएछु। ए उठ, तल आगो ताप्न जा, भिज्दै कता हिँडेका थिइस्? बाले भन्नुभयो। मैले कर्के नजरले बातिर हेरेँ। बा रेडियोमा नयाँ ब्याट्री हाल्दै हुनुहुन्थ्यो। म तल्तिर दगुरेँ। भान्सामा पार्वती दिदी घोप्टो परेर आगो फुकिरहेकी थिइन्। उनका पैताला खरानले मैलिएका थिए। म छेउमा टुक्रुक्क बसेँ। दिदी मभन्दा जेठी थिइन्, 5 वर्ष। स्कुलमा सधैँ झगडा पर्दा मलाई जोगाउने उनै हुन् र घरमा दिनैपछि झापड लाउने पनि उनै। कहिलेकाहीँ त मलाई पिटेर आफै पनि रोएकी थिइन्। त्यो देखेर म झन् रोएको थिएँ। धुवा मडारिँदै दलिनमा ठोकिरहेको थियो। हाम्रो घरको दलिन त उल्टो तावा चाहिँ भएको कालो थियो। आमा र दिदीको कपालमा खरानीका सेता सेता धर्का बसिसकेका थिए। एकैछिनमा धुवाले मेरो आँखा भरिए। आँखाका कुना कुना पीरा भए। छिटो फुक्न, धुवाले रसाएका आँसु उल्टो हत्केलाले पुस्दै आमा च्याठिनु भयो। आँसु आयो। फुक्दैछु त, दिदी पनि रात आँखा पुस्दै गराइन्। भक्क आगो बल्यो। दिदीले अगेनामा सुकाउन राखेको रोटी चाहिँ तातेको आफ्नो अनुहार उठाइन्। ज्या, अनुहार त खरानीले भरिएछ, आँखीमा पनि छोडेनछ खरानीले। किन हाँस्छस् थारू? म हाँसेको देखेर दिदी कराइन्। पार्वती भनेको त शिवजी पो परेछन्। बढ्ता नजिस्का, अगुल्टो मुखमा झोसिदिउँला। च्वाट्ट भरभराइरहेको अगुल्टो तानिन्। रापिलो अगुल्टो मेरो मुख नजिकै आयो। कति झगडा गर्छन् यी छौडा छौडी? आमाले मुड्की उठाउनु भयो। अहिले मुड्की आउँछु अनि। बर्खा मासमा आमा त्यसै पनि बेसमारी रिसाउनुहुन्थ्यो। म चुप लागेँ। आमाले फतफताउँदै तरकारी पकाउनु भयो। बेला बेला पानी रसाएको भित्तातिर हेरिरहनु भएको थियो। पोहोर त्यही छेउको भित्तो गर्ल्याम गुर्लुम भत्केको थियो। त्यसैले आमा डराउनु भएको होला। जा, तेरा बाला भात घिच्न बोला। आमाले मलाई हेर्नुभयो। पानी चुहिया छ कि त्यो पनि हेर। फेरि बासी त झगडा परे जस्तो छ आमाको। म चुपचाप बाहिर निस्केँ। सिमसिम पानी खसिरहेको थियो। म हत्केलाले तालुलाई छेकेर भर्याङ उक्लिन थालेँ। बारेडियोमा 8 बजेको अङ्ग्रेजी समाचार सुनिरहनु भएको थियो, आँखा चिम्लिएर। 2 वर्ष अघिसम्म म सोच्थेँ कहाँभित्र बस्छ रेडियोको मान्छे। एक दिन रेडियो नजिक मुख लगेर गाली गरेको थिएँ र भागेको थिएँ अमौरी खोला। पछि भने डर लाग्यो। बाले थाहा पाउनुभयो भने, रेडियोको मान्छेले मैले गाली गरेको बाला भनिदियो भने। म खुब डराएको थिएँ। साँझ घर फर्कँदा सबै उस्तै थियो। रेडियोको मान्छे पनि रेडियोभित्रै थियो। झन् चर्को कराइरहेको थियो। प्रधानमन्त्री मरिचमान सिंहले भन्नुभयो, चियामा हाल्ने मरिच भन्दै म खुबै हाँसेको थिएँ। त्यो सम्झेर अहिले पनि हाँसो लाग्यो। किन हाँसिस्? बाले त देख्नु पो भएछ धत्। बाले रेडियो बन्द गर्नुभयो। भात खान आउनु रे। पलेटी बनेर खुम्चिएका बाका 2 गोडा फिजारिँदै पलङ तल झरे। गोडा हात्ती छाप चप्पलका फित्तामा छिरे। जुवामा छिरेको गोरु चाहिँ। म अघि लागेँ। बा पछि पछि आउनुभयो। भात पाकिसकेको थियो। खसेका भातका 1-2 सिता भुङ्ग्रोमा डढिसकेका थिए। छिर्ने बित्तिकै सुगन्ध सोझै पेटभित्र पस्यो। बा पिर्खामा थपक्क बस्नुभयो। केही बोल्नु भएन। लोटा ढल्काएर अँगेना छेउ हातका औँलाका टुप्पा धुनुभयो। औँलाबाट पानी भुङ्ग्रोमा खस्ता भुत्त अलिकति खरानी उड्यो, तर बिचमै हराउने गरी। बा बोल्नु हुँदैन थियो खाने बेलामा। के सोच्नुहुन्थ्यो? चुपचाप बस्यो। जे दिन्छन् त्यही खायो। नुन बढी, चुप। नुन छैन, चुप। भात डढेको, चुप। मलाई कहिले मन नपर्ने भन्टाको तरकारी बाला दियो, चुप। आमाले बाका अगाडि कासको थाल र बटुका राखिदिनु भयो। बाले औँलाहरूको टुप्पामा मात्रै मासको दाल लतपत्तिने गरी भात खान थाल्नुभयो। मेरा भने औँलाका काप कापबाट भात निस्किरहेको थियो। म यसरी नै भात मुछ्थेँ। कस्तो घिनलाग्दो गरी खान्छ यो त, बेला बेला आमा भन्नुहुन्थ्यो। मलाई भने बाको भात खाने तरिका मनै पर्दैन थियो। चुच्चाले चारा टिपिरहेको चरा जस्तो पेटै नभरिने। मैले चुपचाप भात खाइरहेँ। गोठमा बेला बेला गाईगोरु कराएपछि बा आमातिर पुलुक्क हेर्नुहुन्थ्यो। गोठ चुहिएर रुजे होलान्, रत कराउँछन् डाँगाहरू। आमाले भन्नुभयो, बाले नसुने चाहिँ गर्नुभयो, यो भित्तो पनि आजै राति भत्केला झैँ गरेर रसा छ। आमाले फेरि भित्तातिर हेर्नुभयो। बाले ख्याक्क गर्नुभयो, बोल्नु भएन। होइन, कस्तो कुरा नसुनेको? आमा च्याठिनु भयो। बाले ट्वाल्ल पर्दै आमालाई हेर्नुभयो। घर भत्केर जान लाग्यो, बनाउनु पर्दैन? सधैँ बर्खा लाग्दा घर लडेर पुरिन्छ कि भन्ने डर। बनाउँला त, बाले भन्नुभयो। मैले जीवनमा केही मागिनँ, एउटा राम्रो घर बनाऊँ भन्दा नि नमान्ने। त्यसै रुन खोज्छ यो त। मेडिकल बढाऊँ भन्दा पैसा त्यसै सकिए। जहिले पनि केही न केही बहाना। आमाले अगुल्टो चलाउनु भयो। ससुराले त लैजा भनेकै थिए, नलि हिँडेपछि यस्तै हुन्छ। खुरुक्क ल्याएको भए आज ऐलानी जग्गाको यस्तो चुइने घरमा बस्नु त पर्दैन थियो। के गर्छस् त? मेरो बानी नै यस्तै छ। बाले दाँत देखाउनु भयो। मसित बिहा नगरेको भए सुखी हुन्थिस् नि, म बुढोसित किन आइस् त? म दिदीतिर हेर्दै हिस्सा हाँसेँ। उनले लजाउँदै घोसी मुन्टो लाइन्। उतै रतो हुँदा त राम्रै थियो नि, आफ्ना मान्छे पनि थिए। आमाको आवाज मसिनो भयो। कुन दशाले तपाईँलाई यो मधेसा डाक्टर बनायो? यी मटेराका मान्छे पनि औषधि माग्छन्, पैसा दिन्नन्। अब चिन्जान भएपछि माग्न पनि गाह्रो। तपाईँको यही बानीले दुःख दिन्छ। गाउँभरि पैसा उठाउन छ, आमाले खुइया सुस्केर हाल्नुभयो, आफूसित नगद छैन। त्यसपछि लामो मौन त छायो। बाले थालको अन्तिम सिता टिप्नुभयो। मैले बालाई हेरेँ, गालाका हड्डी बाहिर निस्केका छन्। बाले जुठो थाल सरक्क आमातिर सारिदिँदै लोटा समाएर उठ्नुभयो। बाका घुँडा कटट्ट बजे, लोटा बाहिरै छाडेर बा आँटीमा उक्लनु भएछ, फर्किनु भएन। आमाले जुठो थालमा भात राख्दै गर्दा म पनि बाहिर निस्केँ। सिमसिम पानी बर्सि नै रहेको थियो, बेला बेला आकाशमा बिजुली चम्किरहेको थियो। म हतार हतार भर्याङ उक्लिँदै गर्दा दिदीलाई पनि बाहिर निस्केको देखेँ। दिदीसँगै आमाको आवाज पनि बाहिर आयो, छानो चुइयो कि हेर त। म आँटी उक्लिँदा बा खटिया सारिरहनु भएको थियो। नजिक पुग्दा देखेँ मेरो ओछ्यानको एक पाटो त लुछुप्पै रुजेछ। मध्यरात छानो नै पाल पार्ने गरी पानी दर्कियो। बा र आमा हतारिँदै उठ्नुभयो। बाले टर्च बाल्दै चुइएको ठाउँ खोज्न थाल्नुभयो। आमाले घरको कुनातिर नचुइने ठाउँ खोजेर मेरो ओछ्यान लगाइदिनु भएको थियो। त्यसैले उभानो ओछ्यानबाट मैले हेरिरहेँ यताउता गर्दा गर्दै स्याँ स्याँ बढेका बालाई। लामो सास तान्दै बाले भन्नुभयो, यो हिउँदमा नयाँ घर नबनाइ भएन। धोएको सिरको छेउला झैँ आकाश सफा थियो। परपर आकाशको पल्ला छेउ रिठाले घोटी घोटी पखाले जस्ता बादल चम्किएका थिए। ती मटेरातिर आइरहेका थिए। एकछिनपछि ओछ्यानमा बसेर तनक्क तन्किए। गर्दन पछाडितिरका जोर्नी टन्टनी दुख्न थालिसकेका थिए। एक रातमै टाउको 5 किलो बढे झैँ गरुङ्गो भएको थियो। दुवै हात धुरीतिर उठाएर हाड तन्काए। मकै डुम्री बेलौती र घन्टीफुलका लाम्चा पात अझ हरिया भएका थिए। दारी काटेर नुहाएको मानिसको अनुहार झैँ दिन उज्यालो थियो। घाममा सुकिरहेको हिलोको बास्ना माथि आइपुगेको थियो मेरो ओछ्यानसम्म। बङ्गरा फुस्केलान चाहिँ मुख च्यातियो। हाई त्यहीँबाट बाहिर निस्कियो। सिडी ओर्लदै गर्दा मैले देखेँ आँगनमा बालुवाका थुप्रा थोरी। डेरी छेउ साइकल थिएन, टायरका छाप भने बालुवासहित त्यहीँ थिए। बा गइसक्नु भएछ। आमा सधैँ चाहिँ गोठमै हुनुहुन्थ्यो। गाई गोरुका गर्दनमा झुन्डेका काँसका घन्टीको आवाज र आमाको गुनगुन घर पछाडिबाट फनक्क घुमेर मेरो कानमा ठोकियो। फक्रेका घन्टी फुल छुँदै म भान्सातिर लागेँ। बाको जस्तै मलाई पनि बिहान उठ्ने बित्तिकै मरिचवाला चिया खाने बानी थियो। सङ्घारमै पुग्दा मैले दिदीका कितका सुने। हतारमा भित्र छिर्न खोज्दा सङ्घारमा दायाँ घोडा अल्झियो। म आफ्नो छातीको पछि पछि उत्तिएँ। भान्सामा दिदी एक्लै थिएनन्, साथमा थिइन् अर्की केटी पनि, घुँडामा चिउँडो अड्याएर बसिरहेकी, जसलाई चन्द्रे र म भन्थ्यौँ ममता दिदी। ममता दिदी र हाम्रा खेतका कुम जोडिएका थिए। खेतमा पानी लाउने खोल्सो एउटै थियो। जब हाम्रो पालो आउँथ्यो मध्यरातमा खोल्सो सुकिहाल्थ्यो। बिहान त हाम्रा खेत आधा मात्र भिजेका हुन्थे। त्यो देखेर आमा सारा मटेरा थर्कने गरी गराउनुहुन्थ्यो, कसले लगायो फेरि खोलामा बाँध। एक दिन आमाले थाहा पाउनुभयो, राति राति ममता दिदीका बा हाम्रो खेततिर आउने पानी आफ्नो खेततिर पो फर्काउँदो रहेछन्। त्यो थाहा पाएपछि बा बेसमारी रिसाउनु भएको थियो। त्यसपछि हाम्रो पालीमा पानी कहिल्यै सुकेन, तर प्रत्येक बर्खा ममता दिदीका खेतका आली हाम्रा खेततिर चिप्ले किरा चाहिँ सर्दै सर्दै आउँथे। एक दिन कटासेबाट चाँडै फर्किनुभएका बा कुर्लिनुभयो, किन सार्छौ आली, कसले सार्या छ र, ममता दिदीकी आमा पनि चिच्याइन्, त्यसै कराउँछौ। बा रिसले थरथरी काप्नुभयो। बा यसरी रिसाएको त देखेकै थिइनँ। बाले खेतका आली भत्काइदिनु भयो। ममता दिदीकी आमा मटेरा नै थर्कने गरी कराइन्, डाक्टरले हाम्रो खेत खायो। गाउँभरिका मान्छे जम्मा भए। गल्ती ममता दिदीहरूको नै भएको ठहर भयो। त्यसपछि खेतको आली सरेन, तर ममता दिदीका आमा र बाले हाम्रो घरतिर हेर्दै थुक्न थाले। ममता दिदी र हाम्रो दिदी पार्वती खुब मिल्थे। उनी हाम्रो घरमा आउँदा हामी सबै खुसी हुन्थ्यौँ। बा पनि दिदीलाई चाहिँ ममता दिदीलाई माया गर्नुहुन्थ्यो। खेतको झगडा परेपछि ममता दिदीका बा आमाले ममता दिदी हाम्रो घर आएको मन पराउँदैनथे, तर ममता दिदी लुकी लुकी हाम्रो घरमा आउँथिन्। ममता दिदी 6 कक्षामा पढ्थिन् हाम्रो दिदीसँग, रोल नम्बर 3। ममता दिदी 4थी छोरी थिइन्। नपाउँ भन्दा भन्दै यो जन्मी ममता दिदीकी आमा दिन बिराएर कराउँथिन्। ममता दिदी यसरी आमा कराउँदा पिर्लिकका आँखा फर्काउँथिन्। मैदा रङको गालामा धमिलो आँसु बग्थ्यो। ममता दिदी तिजमा नीलो पोलिस्टरको सर्ट र गोलीघाँठासम्म झुन्ने नीलै स्कर्ट पाउँथिन्। स्कुल ड्रेससँग मेल खाने। अर्को वर्षसम्म सर्टका टाँकभित्रका धागा पनि रातो निलो हुँदै फरक फरक रङ हुँदै जान्थे। स्कर्टमा खिप हुनुहुन्थ्यो, तलुवा खिएको सेन्डेलमा नयाँ फित्ता। बेला बेला ममता दिदीकी आमा भन्थिन्, कटै पोइला पनि जान्न। ममता दिदी 11 वर्ष कि भइन्। म थाहा पाउँथेँ। अगाडिका दिदीहरू पनि आमाले नै चाहे चाहिँ पहिला गए, फेरि कहिले फर्केर आएनन्। दिदीहरू कहिलेकाहीँ चिठी पठाउँथे ममता दिदीकै नाममा, हुलाकीले पनि उनीलाई सुटुक्क दिन्थ्यो। कहिलेकाहीँ चिठीभित्र पैसा पनि आइपुग्थ्यो, 20 रुपियाँसम्म। पैसा पाएका दिन ममता दिदी हाम्रो बालाई रातो रिबन ल्याइदिनु भन्थिन्, बाले चुपचाप ल्याइदिनुहुन्थ्यो। क्यार छेउ दिदी यतिका रिबन, म सोध्थेँ। एक दिन यिनैमा झुन्डेर मर्छु भनेर एकछिन चुप लाग्थिन् अनि आफ्नै काखतिर घोप्टिएर हाँस्थिन्। यो त रन्डी हुन्छ भन्दै एकदिन आमाले बेसमारी पिटिन्, कपाल लुछिदिन्, दिदीका सबै सम्पत्ति टप चुरा र रबिन आगोमा झोसिदिन्। ती बटारिँदै पग्लिएर डढे। जब दिदी र म खोज्दै उनको छेउमा पुग्यौँ, ममता दिदी अमौरी खोलाको किनारमा अबेरसम्म सोक्क सोक्क रोइरहेकी थिइन्। साँझ परिसकेको थियो। अत्तरका झ्याङबाट बाहिर निस्केको गाईलाई हेरिरह्यौँ। त्यस दिन ममता दिदी आफ्नो घरमा गएनन्। ममता दिदीकी आमाले देख्छिन् कि भनेर हामी लुक्दै लुक्दै खेत हुँदै हाम्रो घर आयौँ। घर जाऊ, भात खाने बेला आमाले भन्नुभयो, तिम्री आमा खोज्दै यहाँ आइहाल्छिन्। जान्न, ममता दिदी त फेरि रुँला लुला पो भएन। बा भात खाइरहनु भएको थियो, बोल्नु भएन। एकछिनमा लोटा लिएर बाहिर गएका बा सुरुको माथि जानुभएछ। अलि पछि रेडियोको घ्यार घ्यार तलसम्म आयो। बाहिर एकदमै अँध्यारो थियो। आमा अँगेनामा पोतो लगाउँदै हुनुहुन्थ्यो। पिसाबले च्यापेपछि म बाहिर निस्केँ, करेसामा पुगेँ, सुटुक्क पिसाब फेर्न उभिएँ। करेसामा मुतेको थाहा पाएपछि त आमाले झर्कनुहुन्थ्यो, तर मलाई अलि पर जानु डर लाग्यो। कस्तो जहाँ पायो त्यहीँ मुत्छ, एकपल्ट करेसामै आएर आमाले गाली गर्नुभएको थियो, यो त सुँगुरको जातको छ। जाँगको मुख के च्यातेको थिएँ, अगाडिपट्टि झ्याममा परेको डुम्रीको रूपमा एउटा जुनकिरी उक्लिरहेको थियो। त्यसलाई हेर्दै पिसाब फेर्न थालेँ। फेरि भान्सामा पस्नै लागेको थिएँ, डुर्मीको रूपभन्दा पर एउटा बत्ती देखियो। बत्ती हाम्रै घरतिर आइरहेको थियो। राखे भूत हो कि क्या हो, म भान्सातिर दगुरेँ। दिदीहरू गुनगुन गर्दै थिए, म कुनातिर लुसुक्क बसेँ। फेरि करेसम्म मुतिस, आमाले मात्र हेर्नुभयो। म हाँसेँ, दिदीहरू पनि हाँसे, तर हाँसो एकैछिनमा रोकियो। डाक्टर, ए डाक्टर, ममता दिदीकी आमाको आवाज आयो। अगेनामाथि आमाका हात टक्क अडिए, माथि रेडियो पनि बन्द भयो। खेत त खायो खायो, मेरी छोरी पनि खान खोजे आऊ। बाको आवाज सुनिएन, एकनास झ्याउकिरी कराइरहे, अनुहार रातो भयो, जुरुको उठ्नुभयो। किन कराउँछौ, गाउँै थर्किने गरी। ए ममता, बाहिर निस्कि, तँलाई मैले जानेको छु, उनले भनिन्। ममता दिदी थर्र काँपिन्, लर्खराउँदै बाहिर निस्किन्। पछि पछि हामी, ममता दिदीका बा लालटिन समाएर उभिएका थिए। ममता दिदी सङ्घारमा अड्डिइन्, आमा कराइन्, यता मर। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्रुजको हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता कर्णाली ब्रुजको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौँ। शुभरात्री।